प्यार अली था और वाकियन ये इज्तिमा इस बात की दलील है कि वो अली से प्यार करने वाला मोमिनीन के दिलों में रहता है, इनके दिलों में बसता है। वो अगरचे ज़ाहिरी वजूद के साथ हमारे दरमियान नहीं है, लेकिन वो हमारे दिलों में जरूर है। लिहाजा मेरी आपसे गुजारिश है कि एक दफा सब मिलकर सूरह फातिहा की तलावत फरमाएं उनके इसाल सवाब के लिए। अल्लाहुम्म बहक फातिमा तवाबीहा वबालिया बनिया वस्सिर मुस्तौदा फीहा اغفر له وارحمه واجعله عندك في اعلى الليين واسكنه في وصيه جنتك واحشره مع النبي والائمه المعصومين امين يا رب العالمين। خدایا ان کی مغفرت فرما، ان کے صغیرہ و کبیرہ گناہوں کو معاف فرما، انہیں جوار معصومین عطا فرما، ان کے پسماندگان کو، دوستوں کو، اعزاز و اکرما کو صبر جمیل عطا فرما، और अपनी बारगाह से बेहतरीन आज जो तूने साबिरों के लिए रखा है ने अता फरमा, और अपने ना ख़त्म होने वाले ख़जाने से इस नेमत के बदले में खुदा बेहतरीन नेमतें उनके आले खाना के शामिल हार फरमा। फिर जो पढ़िए मोहम्मद वाले मोहम्मद पर रात का काफ़ी हिस्सा गुजर चुका है, और इससे पहले कि मैं अपनी गुफ्तगू का आगाज़ करूँ, मैं अपने तई यहाँ जितने भी बुजुर्गान मुख्तलिफ शख्सियात जो मुख्तलिफ मकातब फिक्र से भी ताल्लुक़ रखते हैं, अदियान से भी, आप सब की तशरीफ़ फरमाई पर आपका शुक्रिया भी अदा करता हूँ। बिलखसूस डॉक्टर तारिक़ुल क़ादरी साहब के जो नुमाइंदगान हैं यहाँ पर, उनके कम्बो साहिब जो बदीन के नाज़िम हैं, वो तशरीफ़ लाए, शुक्रिया अदा करता हूँ। क्योंकि कादरी साहब के साथ जो हमारा एक ताल्लुक रहा, हम इकट्ठे रहे, वो सख्तियों में इकट्ठे रहे, आसाइश और आसानी में लोग बहुत इकट्ठे रहते हैं, वो हमें वो दिन वो शबे वो लम्हात हमें कभी नहीं भूलेंगे। दूर पड़िए मोहम्मद वाले मोहम्मद। मेरी गुफ्तगू का इनवान प्यार अली जो एक इज्तमाई जद्दोजहद करने वाला इंसान था, और कल मैंने डॉक्टर शहीद नकवी के मज़ार पर भी इसी हवाले से गुफ्तगू की, तो वो मिलती जुलती गुफ्तगू होगी, लेकिन कुछ बता ले उसमें नए भी हों। देखिए दो तरह के आम तौर पर लोग होते हैं, एक वो लोग जो सिर्फ और सिर्फ एक इनफरादी जिंदगी गुजारते हैं, इज्तमाई जिंदगी के साथ और इज्तमाई मसाइल के साथ उनका कोई ताल्लुक नहीं होता, उनका हम मुगम वो खुद होते हैं, उनके बच्चे होते हैं, उनके घर वाले होते हैं और फैमिली होती है, इससे बाहर वो नहीं सोचते। उनके शब रोज सई व तलाश और सारी कोशिशें इसी में होती हैं कि हम अपने बच्चों का उनके लिए आसाइशें पैदा करें, उनके लिए स्कूल की सहूलतें मुहैया करें, सेहत की सहूलतें मुहैया करें, रहायश मुनासिब हो, उनके लिए खाने पीने की चीज़ें मुहैया करें, अपने लिए लिबास है, ये चीज़ें। एक इस तरह के लोग हैं जो सिर्फ काम एक हैवान भी करता है अपने बच्चों के लिए, अपनी हद तक वो भी अपने बच्चों के लिए घोंसला बनाता है, वो भी अपने बच्चों को पालता है, वो भी अपने बच्चों को तूफानों से, बारिश से, हवाओं से बचाने के लिए मुनासिब जगह पे घोंसला बनाता है, वो भी उनके लिए रिस्क तलाश करता है, रिस्क लेके आता है, उन्हें खिलाता है, उनके मुंह में डालता है। ये काम एक हैवान भी करता, ये चीज के इंसान सिर्फ उसकी सोच का दायरा अपने घर तक और बहुत ही महदूद हो, अगर तो ये अपने आप को मुमकिन है कामयाब इंसान कहे, आप पूछे भाई किबला क्या हाल है, खैरियत से है, सुनाए जिंदगी कैसी गुजर रही है। आप जवाब देगा आपको कि माशाल्लाह बच्चों को पढ़ा भी लिया है, उन्हें कारोबार में लगा दिया है, उनकी शादियां भी हो गई हैं, मैंने हज उमरा भी कर ली और जियारत भी कर ली है, अब तो बस आखिरत की फिक्र है। ये इंसान बज़ाहिर मुकद्दस है, इसने नमाजें पढ़ी हैं, इसने रोजे रखे हैं, इसने हज और जियारत भी कर दी है, लेकिन अगर इससे सवाल करें कि मुआशरे में होने वाले जुल्म के खिलाफ हमने क्या किया, मजलूमों के लिए क्या किया, महरूमों के लिए क्या किया, इमाम के जहूर की जमीना सादी के लिए क्या किया आपने, तागूतों के खिलाफ क्या किया आपने, इन बेचारे हारियों के हक में क्या किया, उन मजदूरों के हक में क्या किया जिनकी उजरत एक हैवान से भी कम होती है, इस्तेहसाल करने वालों के खिलाफ क्या किया, जुल्म ढाने वालों के खिलाफ क्या किया, इन खुदा के बंदों की कोई नुसरत मदद और इयादत की आपने। सिर्फ इनफरादी जिम्मेदारियां खुदा हमसे नहीं पूछेगा, खुदा हमसे हमारे इज्तमाही फराइज के बारे में पूछेगा। आपके और मेरे मौला अली की जो वसीयतें हैं बिस्तरे शहादत से आपके और हमारे नाम, वो क्या है, वो है कुल लिज़ालिम खस्मन वलिल मज़लूम औना, जालिमों का दुश्मन बन के रहना और मजलूमों का मददगार बन के रहना। जालिम के दुश्मन, जालिम के गिरेबान में हाथ डालने वाला बनना, उसके गिरेबान में हाथ डालना और मजलूम की नुसरत करना, मदद करना, यह मौला अली की वसीयत है। कहा जालिम के खिलाफ उठना, मौला अली ने इंसानी मुआशरे के दो तबके बयान किए, नहीं कहा मुस्लिम और गैर मुस्लिम, नहीं कहा शिया और सुन्नी, क्या कहा, सोसाइटी में दो ही तबके हैं, जालिम और मजलूम, जालिम और मजलूम। आपने मजलूम का साथ देना है और जालिम का खस बनना है, यानी उसके गिरेबान में हाथ डालना है। यही वजह है कि हमारे शहीद कायद अल्लामा आरे हुसैन अल हुसैनी कुद्दस सिर्रहू कहा करते थे, हम हर जालिम के दुश्मन हैं कहा वो शिया ही क्यों ना हो, और हर मजलूम के हामी हैं कहा वो गैर मुस्लिम ही क्यों ना हो। इमाम के जहूर की जमीन आसादी भी एक इज्तमाही फरीजा है, एक इज्तमाही जदोजहद है। प्यार अली को सिर्फ अपने बच्चों की फिक्र नहीं थी, अपने घर की फिक्र नहीं थी, वो एक ऐसा शख्स था जो इज्तमाही फराइज और जिम्मेदारियों पर यकीन और ईमान रखता था और उसके लिए वक्त रहता था और मैदान में हाजिर रहता था। दोस्तों, मेरी माए बहने रात का काफी पहर को वक्त गुजर चुका है, यहां बैठी हैं, बच्चे बैठे हैं, नौजवान बड़े बैठे हैं, मेरी बातें तवज्जो से सुनिएगा। बस नंबर एक, हमारी जिम्मेदारियां सिर्फ इनफरादी नहीं है, हमारी जिम्मेदारियां इज्तमाही जिम्मेदारियां भी हैं। हमने जालिमों के खिलाफ क्या करना है, मजलूमों की इयादत और नुसरत करनी है। आप मुझे बतलाएं, जालिम क्या करता है, जालिम मजलूमों को टुकड़ों में बांटता है, उन्हें तकसीम करता है, मसलक के नाम पर तकसीम, अधियान के नाम पर तकसीम, इलाकों के नाम पर तकसीम, لسانی تقسیم، آپس میں سارے ظالم اکٹھے رہتے ہیں، مظلوموں کو ٹکڑوں میں بانٹ دیتے تاکہ مظلوموں کی طاقت ٹوٹ جائے، مظلوم ان کے سامنے غلاموں کی طرح چکے رہے اور ان کے ظلم کی چکی میں پستے رہے اور آہ بھی بلند نہ کر سکے، کراہتے رہے لیکن ان کی آواز نہ نکلے۔ وہ یہ چاہتے ہیں ظالم سب اکٹھے ہیں، ان کا بلڈ گروپ ایک، ان کا ڈی این اے ایک ظالموں کا۔ آپ پاکستان میں دیکھ لیں، دنیا میں دیکھ لیں، چھوٹے لیول سے شروع کریں بڑے لیول تک، سارا استحصالی طبقہ، استثماری طبقہ، یہ ظالم طبقہ، یہ ایک دوسرے سے ملے ہوتے ہیں، لوٹتے ہیں وطن کو، لوٹتے ہیں اہل وطن کو، لوٹتے ہیں غریبوں کا حق مارتے ہیں، ان کو ان کا حق نہیں دیتے۔ حضرت ابو ذر غفاری رضوان اللہ تعالی علیہ کا کیا نعرہ تھا؟ لا تبخسوا الناس اشیاءہم، لوگوں کی چیزوں کی، ان کے کام کاج کی قدر و قیمت کو مت گٹاؤ۔ دوستو، آج ہمارے معاشرے میں جس میں ہم رہتے ہیں، ایک گدے کی جو اجرت دن میں لگتی ہے، دن میں کام کرنا، ایک گدے کے جو پیسے ہوتے ہیں ایک انسان سے زیادہ ہے، انسان کی کوئی قدر و قیمت نہیں ہے، اس کے کاموں کی کوئی ویلیو نہیں ہے۔ مزدور کو کیا ملتا ہے، ہاری کو کیا ملتا ہے، کارخانے میں کام کرنے والے کو کیا ملتا ہے، سرمایہ دار پیسہ لگاتا ہے، محنت مزدوری ساری انسان کرتا ہے، سب سے زیادہ فائدہ وہ اٹھاتا ہے اور سب سے کم اس کو ملتا ہے، یہ کہاں کا انصاف ہے؟ ظہور امام کی زمین آزادی، یعنی مہدویت سے تعلق، لوگوں میں شعور پیدا کرنا ہے، یہ جو تمہیں مل رہا ہے تمہارا حق نہیں ہے، حق کہیں زیادہ ہے، پامال ہو رہا ہے تمہارا حق، لوگوں کو اٹھانا ہے، لوگوں کو منظم کرنا ہے۔ یہ جو دیواریں ہیں مظلوموں کے درمیان، ان دیواروں کو گرا دینا ہے، ہم نے ایک طرف کر دینا ہے۔ دوستو، کوئی معاشرہ اور سوسائٹی جب ٹکڑوں میں بٹ جاتی ہے تو اپنی اجتماعی طاقت کھو بیٹھتی ہے، وہ کمزور ہو جاتی ہے اور طاقتور ان پر مسلط ہو جاتے ہیں اور ان پر ظلم کرتے رہتے ہیں۔ غریب کے بچے کے لیے سکول کیسا جہاں حیوان بھی نہ باندھے جا سکے، ہیلتھ کی سہولتیں کیسی ہیں، اسپتال کیسے، روزگار کیسا؟ یہ استحصالی نظام، امام زمانہ آئیں گے، اس استحصالی نظام کو اس کی جڑوں سے اکھیڑ کر پڑے پھینکیں گے، وہ نہاد نظام عدل کو نافذ کریں گے۔ جس معاشرے میں ہم رہ رہے ہیں، بس ہم نے استحصالی طبقے کے خلاف لڑنا ہے، وہ جو معاشی استحصال کر رہا ہے اس کا مقابلہ کرنا ہے۔ کیسے؟ مظلوموں کو اکٹھا کرنا ہے، ایک دوسرے کے قریب آنا ہے، ایک دوسرے کو گلے لگانا ہے، ایک دوسرے کی طاقت بننا ہے۔ ایسی زندگی پر لعنت جو ظالموں کے دسترخوان پر انسان کو لے جائے اور وہاں سے وہ اس کو تعفن محسوس نہ کرے، بدبو نہ آئے اسے ان کے دسترخوان سے۔ یہ غریبوں کا حرام کا پیسہ جمع کیا ہوا ہے جو دسترخانوں پر لگا کے کھلاتے ہیں لوگوں کو، اور بڑی بڑی دعوتیں کرتے ہیں اور عیاشیاں کرتے ہیں۔ مظلوموں کو اکٹھا کرنا ہے ظالموں کے خلاف، معاشی استحصال کرنے والا طبقہ، ظالم طبقہ۔ آپ اپنے ملک میں دیکھ لیں، جس نے ہم پر حکومت کی وہ تو بہت، اس کے تو وارے نیارے ہو گئے، اس کی تو شاید 100 نسلیں بھی عیاشیاں کرے تو نہ ختم ہوگا۔ ملک کمزور ہوا، غریب ہوا، عوام غریب ہوئے، وہ مالدار ہو گئے، وہ قارون کے خزانے کے مالک بن گئے۔ غریبوں کو کیا ملا؟ جنہوں نے ان کو ووٹ دے کر طاقتور بنایا تھا انہیں کیا ملا؟ غلامی، تحقیر، تذلیل، توہین، ان کی انسانیت کو پنگ تلے روتے ہیں، ان کا لوٹا ہوا مال کھاتے ہیں، اور ان پر یہ سمجھتے ہیں جب ان کو کچھ تھوڑا بہت توجہ کر لیں سمجھتے ہیں بہت بڑا احسان کر دیا اس ڈاکو نے. نمبر دو، ہم نے اجتماعی جدوجہد کرنی ہے، زور امام کے ذمہ نسازی، یعنی لوگوں میں یہ شعور پیدا کرنا ہے جو دیا جا رہا ہے یہ ہمارا حق نہیں ہے، ہمارا حق کہیں سے زیادہ ہے، ہمیں لوٹا جا رہا ہے. آپ مجھے بتلائیں اگر ضلع مدین کے مظلوم عوام میں یہ شعور پیدا ہو جائے تو کسی کی جرت ہوگی ان کا حق مارے؟ اگر یہ اٹھ کھڑے ہو نکل آئے باہر، واللہ با خدا یہ بزدل، یہ تو پاکستان میں بھی نہیں رہیں گے، بھاگ جائیں گے. ہم کربلا والوں کے ماننے والے ہیں، ہم وہ ہیں جو استحصالی نظام کے خلاف سب سے آگے کھڑے ہو کر اس کے گریبان مار ڈالتے ہیں، یہ ہماری میراث ہے. ہم نے ظلم کا مقابلہ کرنا، ہمارے جوانوں کو جوانوں سے رابطہ کرنا چاہیے، بلا تفریق مسلک و مذہب و ملت کوئی بھی ہے مظلوم ہمارا ہے. ہمارا یہ مولا علی نے کہا ہے، مظلوم تمہارا ہے. یہاں سے قافلے نکلے، گاؤں گاؤں کریا کریا جائے اور مظلوموں کو اپنے سینے سے لگائے اور طاقت بنے، اکٹھے ہو جائیں، واللہ با خدا ہر چیز بدل جائے گی. اگر مظلوم بیدار ہو گیا، مظلوم میں خود کو پہچان لیا، اپنے دشمن کو پہچان لیا، ابھی عرض کرتا ہوں. دوسری چیز جس کے خلاف غیبت کبریٰ میں ہم نے اٹھنا ہے اور لوگوں کو شعور دینا ہے، وہ کس چیز کا؟ قانون کی حکومت، البتہ عادلانہ قانون، نہ وہ قانون جو ظالموں کے حق میں ہو اور مظلوموں کے خلاف، قانون کی حکومت. قانون کی حکومت کے ذریعے عدل مل سکتا ہے، لوگوں کو انصاف مل سکتا ہے. آج پاکستان کے اندر قانون کا کوئی احترام نہیں ہے، قانون کی کوئی حرمت نہیں ہے، قانون کا کوئی تقدس نہیں ہے. سب سے پہلے کون پامال کرتا ہے؟ جو قانون بناتے ہیں، جنہوں نے قانون کو نافذ کرنا ہے، جو قانون کے محافظ ہیں، سب سے پہلے وہ قانون کو پاؤں تلے روتے ہیں. حکمران طبقہ، طاقتور طبقہ، میں نے کل بھی وہاں کہا تھا، انہوں نے قانون کو فٹ بال بنا رکھا ہے، ادھر سے اس کو کک مار دے، اس طرف. قانون جب اپنی معاشروں میں حرمت کھو بیٹھے، قانون تقدس کھو بیٹھے، تو وہ معاشرہ کبھی آگے نہیں بڑھ سکتا. اور قانون شکن جب مسلط ہو جائے، حکمران قانون شکن، قانون نافذ کرنے والے قانون شکن. ہمارے ایک بہت بڑے عالم گزرے ہیں، استاد آیت اللہ استاد علامہ محمد تقی جعفری قدس سرہ، وہ کہتے ہیں کہ اگر کوئی آدمی ٹریفک کی ریڈ لائٹ کراس کرے گاڑی چلاتے ہوئے، اسے روکو، چیک کرو آنکھیں ٹھیک ہیں اس کی، اندھا تو نہیں ہے، اس کا دماغ چیک کرو، یہ پاگل تو نہیں ہے، اس نے قانون کو اتنا گھٹیا کیوں سمجھا ہے، اس نے قانون کو اتنا پست کیوں سمجھا ہے، اس نے سب کے سامنے قانون کو پاؤں تلے روندا ہے اور اسے شرم نہیں آ رہی. قانون کی حرمت. آپ دیکھیں ہمارے حکمران قانون کا کیا حال کرتے ہیں، یہ جو قانون نافذ کرتے ہیں تھانوں میں قانون کے ساتھ کیا ہوتا ہے؟ یہ قانون نافذ کرنے والے ادارے، آپ مجھے بتلائیں، سب دوست بات کر رہے تھے، یہ جناب والا عزاداری، یہ سید الشہداء پر ایف آئی آر کاٹنا، آپ کنسرٹ کرو، گانے کی محفل بجاؤ، بناؤ، منعقد کرو، رقص کرو، کوئی مسئلہ نہیں ہے، ان کو کھلاؤ کرو، ابھی کوئی قانون کی خلاف ورزی آپ نے نہیں کی، آپ تو ماشاءاللہ معزز اور محترم ہو. لیکن جب بھی اگر آپ سید الشہداء کی مجلس کرو، نواس رسول کا ذکر کرو، عزاداری کرو، ماتم کرو، یہ جرم بن گیا ہے. لگتا ہے قانون کا نفاذ یزیدوں کے ہاتھ میں ہے، یزید زادوں کے ہاتھ میں ہے. क्योंकि उन्हें हुसैन से खौफ आता है, हुसैन के नाम से वे खौफ आता है, हुसैन के नाम से वो डरते हैं, हुसैन के जिक्र से डरते हैं वो। लिहाजा अल्लाह कानूनियत, बैंकों से पैसा कर्जों पर लेके याशिया करना ये सब गैर कानूनी है, पाकिस्तान के आइन को पांव तले रौंदना ये सब गैर कानूनी काम है। इस पूरे मुल्क को दीमक की तरह चाट रही है अल्लाह कानूनियत। थाने बुलाओ, डराओ धमकाओ, गरीब को डराओ धमकाओ, इस पर जेल एफ आई आर काट के थाने भेज दो, जेल में बंद करो। ये है पाकिस्तान जिसके अंदर कानून की कोई हुक्मरानी नहीं। हमारा प्राइम मिनिस्टर कहते हैं रियासत मदीना में बनाऊंगा, रियासत मदीना बनाने के लिए वो लोग तुम्हारे साथ चाहिए जो कानून की हुर्मत के कायल हो, कानून के तकद्दस के कायल हो, जेली लोग ना हो, जेली लोग ना हो, कानून शिकन ना हो, कभी एक पार्टी में, कभी दूसरी पार्टी में, कभी तीसरी पार्टी में, कभी चौथी पार्टी में, मफाद परस्त होना कभी कानून पर अमल नहीं करता, वो अपने मफादात के उसूल के लिए हर किस्म की कानून शिकनी करता है। इस वतन को कानून की हुकूमत चाहिए, कानून की अमलदारी चाहिए, और वो भी सबके लिए यकसा हो, सबके लिए यकसा। अगर यकसा नहीं है, गरीब के ऊपर कानून का निफाज हो और ताकतवर के ऊपर ना हो, ये नहीं हो सकता। लिहाजा दोस्तों, हम जो ज़हूर इमाम की ज़मीन आज़ादी के लिए परचम उठाने वाले हैं, उठाए रहते हैं, हमारी एक ड्यूटी क्या है, हम लोगों के अंदर कानून की हुर्मत को रवाज दें, कानून के तकद्दस को। अगर बदीन के लोग उठे किस वतन इस जिले के अंदर, हम कानून शिकनी नहीं करने देंगे किसी को, किसी की जरूरत है कानून शिकनी कर सके। ना थाने वाला, ना डीपीओ, ना सीपीओ कोई नहीं कर सकता, ना कोई डीसी कर सकता है, ना सियासतदान, ना वजीर, ना हुक्मरान, कोई नहीं कर सकता। लोगों को शऊर देना है, कानून शिकनी के सामने चुप नहीं रहना, खामोश नहीं रहना, ये इज्तमाई फरीजा है, जिम्मेदारी है, बोलने बोलना है। जिनाब सानी जहरा और मौला हुसैन का क्याम एक पहलू कानून शिकनों के खिलाफ था, जिन्होंने कानून को पांव तले रौंदा था, कानून को पांव तले रौंद रहे थे, उनके खिलाफ उठे थे, एक फासिस सिस्टम, कानून शिकन सिस्टम के खिलाफ उठे थे, जो इंसानों के हक की हयात को उनसे छीनता था। बहरहाल लिहाजा लोगों में शऊर देना है कानून की हुक्मरानी का। कानून की हुक्मरानी होगी तो मुआशरे के अंदर अमन अमान होगा, मुआशरा तरक्की करेगा, लोगों को उनके हकूक मिलेंगे, लोगों को, लोगों के लिए बेहतर जिंदगी मुहैया होगी, भाईचारा होगा, अखुवत होगी, बरादरी होगी, नफरतें मिटेंगे, वादत होगी। कानून, अगर एक बात समझ आ सके दूर पढ़ ले मोहम्मद वाले, लिहाजा हम पाकिस्तान में जब एहतजाज करते हैं कभी कानून अपने हाथ में नहीं लेते, हम तोड़ फोड़ नहीं करते, किसी को नुकसान नहीं पहुंचाते। ये हमारी तालीमात में, मकतब अहले बैत की तालीमात में है कानून शिकनों के खिलाफ उठ रहे हैं। दोस्तों, मेरी माए बहने अपने बच्चों को घरों में कानून की हुरमत की तालीम दे कि कानून मुकद्दस होता है बेटा, कानून मुकद्दस होता है, कानून की हुरमत है, और जिस माशरे में कानून बेहरमत हो जाए उस माशरे की भी हुरमत नहीं बाकी रहती। दूसरा, तीसरा, गुरुपाले मोहम्मद वाले मन पर अब इससे पहले कि मैं आगे जाऊं, मार्शल लॉ गैर कानूनी है या नहीं है? है ना गैर कानूनी, तो मार्शल लॉ के खिलाफ सबसे पहले किसे उठना चाहिए? हुसैनियों। मार्शल लॉ गैर कानूनी, लाकानूनीयत है मार्शल लॉ। पाकिस्तान के दस्तूर, कानून और आइन के खिलाफ है, तो हमें सबसे पहले उठना उसके खिलाफ, हर किस्म की लालच कानून के खिलाफ हमें उठना है, ताकतवर बनना है, دوسروں کو شعور دینا ہے، آپ نے دوسروں کا معلم بننا ہے، استاد بننا ہے، پیشرو بننا ہے، آپ نے بننا ہے، چونکہ آپ حسینی ہو کر بلائی ہے۔
لبیک یا حسین، لبیک یا حسین، لبیک یا حسین، لبیک
یا حسین۔ ایسے نہیں تھکی آواز میں بتائیں گے، میں بھی بہت سفر، دو تین دن سے سفر میں ہوں۔ اگر 5 کروڑ شیعہ قانون کی حرمت کا پرچم اٹھا لیں، قانون کے تقدس کا پرچم اٹھا لیں، معلم بن جائے لوگوں کے، تو آپ دیکھیں کس طرح ہم ظہور امام کی طرف بڑھیں گے، قریب ہو جائیں۔ انہیں اپنے حقوق کا جب شعور مل جائے گا، امام زمانہ کی حکومت قانون کی حکومت ہوگی، عدل کی حکومت ہوگی، ایسا قانون جس کا نتیجہ اگر اسے نافذ کیا جائے تو عدل نکلے گا۔ عدلانہ حکومت بغیر قانون کے ممکن نہیں ہوتی، لوگوں میں شعور، عدلانہ حکومت کا شعور، لوگوں میں ان کے حقوق کا شعور پیدا کرنا۔ نمبر 3، ہم جو ظہور امام کے زمینہ ساز ہیں، ہم نے جہاں داخلی استبداد کا مقابلہ کرنا ہے، داخلی استبداد کے مقابلے میں قیام کرنا ہے، وہاں بیرونی استعمار کا بھی مقابلہ کرنا ہے، اندرونی استبداد اور بیرونی استکبار دونوں کا مقابلہ کرنا ہے، ان کے مقابلے میں سٹینڈ لینا ہے۔ استبداد کا مقابلہ پھر وہی قانون کے ذریعے، قانون کی حکومت کے ذریعے، قانون نافذ ہوگا استبداد ہی رہے گا، وہی قانون حاکم پر بھی لاگو ہوگا اور رعایا پر بھی لاگو ہوگا۔ قانون کے ذریعے معاشرے کو بہشت بنایا جا سکتا ہے، البتہ عادلانہ قانون۔ دشمن کے نفوذ کے خلاف بھی جدوجہد کرنی ہے، جس کا ہمارے وطن کے اندر گہرا نفوذ ہے، ہم نے اس کا مقابلہ کرنا ہے، دشمن کے نفوذ کو، یعنی نہ محرم ہمارے گھر میں گھسایا ہوا ہے، نہ محرم ہمارے گھر میں گھسایا ہوا ہے۔ ہمارے جو جتنے بھی بڑے بڑے ہیں، کسی کے بچے آسٹریلیا میں پڑھ رہے ہیں، کسی کے یورپ میں، کسی کے امریکہ میں، کسی کے کہاں، جو ہم پر مسلط ہیں، ان کے بچے دشمنوں کے ہاں رہتے ہیں، دشمنوں کے ہاں رہتے ہیں ان کے بچے، ان کے گھر وہاں بنے ہوئے ہیں۔ دشمن کا نفوذ بیوروکریسی میں بہت زیادہ ہے، یہاں سے جاتے ہیں برطانیہ، پتہ نہیں کہاں کہاں کورسز کرنے کے لیے بچوں سمیت جاتے ہیں، اور وہی کیوں جاتے ہیں؟ ان کی لائلٹی اس وطن کے ساتھ نہیں ہے، اس مٹی کے ساتھ نہیں ہے، دشمن کے نفوذی ہے یہ، اور دشمن ان کے ذریعے ہمارا استحصال کرتا ہے، ہمارے قومی مفادات پر ضرب کاری لگاتا ہے، ہماری قومی ملی نیشنل سیکورٹی کو برباد کرتا ہے، یہ دشمن کے لیے کام کرتے ہیں، یہاں سے تنخواہیں لیتے ہیں، کام ان کے لیے کرتے ہیں۔ دشمن کا نفوذ بہت خطرناک ہے، آپ دیکھ لیں پاکستان کا کیا حال بنایا ہے انہوں نے، کیا مجھے بتلائیں، جو افغانستان کی جنگ میں یہ وار اگینسٹ ٹیرر کی فرنٹ لائن بنے، یہ ہمارے وطن کے مفادات میں تھا، فائدے میں تھا، اہل وطن کے فائدے میں تھا، یہ ہمارا فیصلہ تھا، ہماری وہ جو رہی صحیح پارلیمنٹ اس کا فیصلہ تھا؟ نہیں، یہ امریکہ کا فیصلہ تھا، یہ عالمی استکبار کا فیصلہ تھا کہ ہمیں اس میں دھکیلا گیا اور ہمارا وطن برباد کیا گیا۔ ان کے نفوذی تھے جو وہاں پر، ان کے بندے تھے جو یہاں پر، انہوں نے ان کے ساتھ مل کر فیصلہ کیا۔ ضیاء الحق ہمارا نہیں تھا، ان کا تھا، پرویز مشرف ہمارا نہیں تھا، ان کا تھا، سب ان کے تھے۔ لہذا انہوں نے پاکستان کے قومی مفادات، یعنی نیشنل انٹرسٹ پر کمپرومائز کیا، برباد کیا انہیں، اور آج بربادی سب دیکھ رہے ہیں، اور کوئی ان سے پوچھتا نہیں ہے، کوئی ان سے پوچھتا نہیں ہے۔ جھوٹھی لڑائی لڑتے ہو تم لوگ، کاتب لڑائی لڑتے ہو تم لوگ، عوام کو الجھائے رکھتے ہو، کوئی اس کے پیچھے کوئی اس کے پیچھے، نہیں تم سارے مجرم ہو، تم سب مجرم ہو اور جواب دے ہو عوام کی بارگاہ میں بھی اور خدا کی بارگاہ میں بھی۔ لہذا اس نفوذ کے خلاف لڑنا ہے کہ ہمارا پرائم منسٹر، پریزیڈنٹ، وزیر، ایم این اے دشمن کے نفوذی نہ، ان کے ایجنٹ نہ ہو، ان کے مفادات کے لیے کام کرنے والے نہ ہو، ان کے مفادات وہاں پر نہ ہو، ان کے کاروبار باہر نہ ہو، ان کے پیسے باہر کے بینکوں میں نہ ہو۔ اگر ایسا ہے تو یہ ان کے لیے کام کریں گے، ہمارے لیے نہیں کریں گے۔ ظہور امام کی زمین آزادی کرنے والوں کو چاہیے زمانے کے یزیدوں کے اثر نفوذ کو اپنی سرزمین سے ختم کریں، اٹھا کے باہر پھینکے انہیں۔ یہ کام ہم نے کرنا ہے، یہ ہم نے کام کرنا ہے۔ ہم چاپلوسی کرنے والے یہ کام نہیں کر سکتے، بزدل یہ کام نہیں کر سکتے، ڈر جانے والے یہ کام نہیں کر سکتے۔ یہ بہادروں کا، دلیروں کا، شجاعوں کا، یعنی کربلائیوں کا کام ہے اور بس، حسینیوں کا کام ہے اور بس۔ تاثیر میں نے دیکھی ہے، لپے گیا حسین، لپے گیا زارہ کی۔ یہ جب عبد القادری صاحب کے ساتھ تھے، ان کی خواتین اتنی محکم اور مضبوط تھی، انسان حیران رہ جاتا ہے۔ وہ زیاستی تشدد اور جو ان پر ظلم ہوتا تھا، جو ان کو مارا جاتا تھا، شیلنگ ہوتی تھی، واللہ بخدا مرد چھوڑے وہ بچیوں اور خواتین استقامت کا ایک منارہ بن چکی تھی، ایک پہاڑ اور چٹان بن چکی تھی، اور نعرے کیا لگاتی تھی، لبیک یا زینب، لبیک یا زہرا، یا لبیک یا حسین، ان خواتین کے یہ نعرے تھے۔ میں نے اپنے کانوں سے سنے اور دیکھا ہے، میں نے لبیک یا حسین، لبیک یا زہرا، لبیک یا زینب۔ جب پولیس ان پر یزیدیوں کی طرح حملہ کرتی تھی، آگے سے وہ لبیک یا زہرا اور لبیک یا زینب کہہ کے ان کا مقابلہ کرتی تھی۔ یہ مکتب تعلیم دیتا ہے، ہم نے لوگوں کو سکھانا ہے۔ ان نفوذیوں کا، ان کے چہروں سے نقاب بھی ہم نے اتارنے ہیں، اور انہیں رسوا بھی ہم نے کرنا ہے، اور لوگوں کو بیدار کر کے ان کے مقابلے میں کھڑا بھی ہم نے کرنا ہے۔ یہ ہماری ڈیوٹی ہے، ہم ہیں وہ جنہوں نے ظہور امام کی زمین آزادی کرنی ہے۔ یہ سارے کے سارے دشمن کے نفوذی ایجنٹ اور مزدور امام کے ظہور کے راستے میں رکاوٹ ہے، ان سے لڑنا ہے، مقابلہ کرنا ہے۔ بڑی ذمہ داری ہے غیبت کبرا میں ہماری، اس لیے اس سے پہلے کہ آگے بڑھو پھر تکرار کرتا ہوں، ہاریوں کے پاس جائیں، غریبوں کے پاس جا کے بیٹھے، ان سے ملیں، ان کے بچوں سے ملیں، ان سے تعلق بنائیں، ایک مظلوم سے دوسرے تک، ایک چین بن جائے مظلوموں کا، جڑ جائے زنجیر کی طرح، جڑ جائے مظلوموں کی ایک زنجیر بن جائے، جو زنجیر ان ظالموں کے گلے کا پھندا بنے، ان کے گلے کا پھندا بنے۔ یہ کوئی تاریخ کا لکھا نہیں ہے، تقدیر کا لکھا نہیں ہے کہ ہمیشہ میسر میں تمار نے سولی چڑھنا، نہیں، ان ظالموں اور فرعونوں نے بھی ایک دن تختہ دار پہ چڑھنا ہے، انہیں چڑھایا جانا ہے، ان کے تخت اچھالے جائیں گے، اس میں میں کوئی شک نہیں ہے۔ امام آئے گا، ضرور آئے گا، وہ آ کے رہے گا اور اس زمین سے ظلم کی بساط اٹھا کے پڑے پھینکے۔ ان نفوذیوں کا مقابلہ، دوستو میری مائیں بہنیں یہاں پر، ہم ان کا مقابلہ کر رہے ہیں۔ مجلس عبادت مسلمین ظالموں کے ساتھ دوستی کے لیے نہیں بنی ہے، جو بھی جہاں بھی کسی ظالم سے دوستی بناتا ہے، تعلق استوار کرتا ہے، وہ مجلس عبادت مسلمین کی فکر کے خلاف چل رہا ہے۔ ہماری دوستی غریبوں کے ساتھ، ہماری دوستی مظلوموں اور محروموں کے ساتھ، یتیموں کے ساتھ، مسکینوں کے ساتھ، ناداروں کے ساتھ ہے، جن کا کوئی نہیں ہوتا، ان سے ہماری دوستی ہے۔ لہذا ان نفوذیوں سے مقابلہ، اور پھر اس راستے میں صبر اور مقاومت۔ میں بہت گفتگو کرنا چاہتا ہوں لیکن دیر ہو گئی ہے، اپنی بات ختم کرتا ہوں۔ صبر اور مقاومت، جتنا پریشر آئے، میں صبر کو ایسے سمجھایا کرتا ہوں، اگر ایک گھر بنایا ہو اس پہ ستون ہو، ستون پر بوجھ ہوتا ہے، وزن ہوتا ہے، ہے یہ نہیں، ستون اس بوجھ کو اٹھائے رہتا ہے اور بوجھ کی وجہ سے ٹوٹتا نہیں ہے. بوجھ اٹھائے رکھنا اور بوجھ کے آگے ٹوٹنا نہیں, جھکنا نہیں, اسے کہتے ہیں صبر. جتنا دباؤ آئے, جتنا پریشر آئے, وہ شیڈول فور ہو, وہ ایف آئی آر ہوں, وہ جیلے ہوں, ہم نے اس پریشر کے آگے نہیں ٹوٹنا, صبر کرنا ہے. ہمارا امام سید الصابرین ہے. ہم نے لوگوں کو حوصلہ دینا ہے, نہیں ٹوٹنا, ہمت نہیں ہارنی. یہ ظلم کی سیاہ رات ختم ہو جائے گی, عدل کا سویرا طلوع ہوگا, یوسف زہرا ضرور آئے گا. صبر کرنا. قرآن مجید میں ہے کہ انما یوفى الصابرون اجرهم بغیر حساب. خدا کہتے ہیں کہ صابروں کو بغیر حساب کے میں اجر دوں گا. ڈرنا نہیں آئے گا. یہ بزدل ہے, ظالم ہمیشہ بزدل ہوتا ہے. دلیر آدمی ظالم نہیں ہوتا. خوف روب دبدبا پیدا کر کے پھر فرعونوں کی طرح اپنا کام لگاتا ہے. اس لیے ہم نے ڈرنا نہیں ہے, ہمت نہیں ہارنی, صبر کرنا ہے ہر قسم کے پریشر کے سامنے. قرآن مجید میں ہے وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِنَ الْأَمْوَالِ وَالْأَنفُسِ وَالثَّمَرَاتِ وَبَشِّرِ الصَّابِرِينَ. ہم آپ کو آزمائیں گے سختیوں میں, خوف میں, ڈر میں, مالی نقصان, جانی نقصان کے ذریعے آزمائیں گے. بشر الصابرین, اے نبی صبر کرنے والوں کو بشارت دے. صبر کرنے والے غالب آتے ہیں, جو نہیں ٹوٹتے, جو دباؤ برداشت کرتے ہیں, نہیں ٹوٹتے, وہ کامیاب ہوتے ہیں. اگر یہ ہمارے پر ایف آئی آر کاٹتے ہیں, شیڈول فور میں ڈالتے ہیں, اگر ہم تیار ہو جائیں, ہم کہیں جی ہم ایک لاکھ بندہ گھر سے نکلتے ہیں, ہمیں شیڈول فور میں ڈالو, ہم پر ایف آئی آر کاٹو مولا حسین کی ادا کرنے کے جرم میں, آؤ یزیدوں کاٹو ایف آئی آر. ہمیں اس طرف جانا ہوگا, ہمیں اس طرف نکلنا ہوگا, ہم نے قانون کی عملداری اگر کرانی اس طرف جانا ہوگا. جس جگہ پر بھی ایف آئی آر کاٹی جائے, ہزاروں لوگ وہاں پہنچے, آؤ کاٹو ایف آئی آر. ہم سارے مجرم ہیں, اس لیے کہ ہم مولا حسین اور نواس رسول کی ذمہ داری کرتے ہیں, اور ہم اس پر کمپرومائز نہیں کریں گے. ہمارے گلے کٹ سکتے ہیں, ہمارے گھر اجڑ سکتے ہیں, ہم سب کچھ قربان کر سکتے ہیں, مولا کی ذمہ داری کو کبھی نہیں چھوڑیں گے. کسی سے کوئی بھی آگے نہیں چھوڑیں گے. اس ملک کے اندر اس وقت جو تحریک چل رہی ہے حکومتی سرپرستی میں, پورے ملک کے اندر مذہب کی طاقت کو توڑنا ہے. توجہ, عالمی سطح پر بھی ہے, مذہب کی طاقت کو توڑنا. داعش بنائے گی تاکہ لوگ مذہب سے نفرت کریں, کہ بس بھی لوگ تو قاتل ہوتے ہیں. مساجد کے اندر سے تاکہ مسجدوں سے نفرت ہو. مدرسوں کے اندر دہشت گرد بنائے گی تاکہ مدرسوں سے نفرت ہو. امام بارگاہوں میں ایسے لوگوں کو لایا جاتا ہے جو ایسی گفتگو کریں جس سے امام بارگاہوں سے نفرت ہو. دشمن کی پوری کوشش ہے مذہب اور مذہب کے مراکز بدنام ہو جائیں. یہ پوری کوشش ہے. اس زمانے کے یزید پوری طاقت استعمال کر رہے ہیں مذہب کو بدنام کریں اور مذہب کے مراکز کو بدنام کریں اور مذہبی لوگوں کو بدنام کریں. مذہبی لوگوں کو بدنام کریں. مولا حسین کا قیام مذہبی قیام تھا. مولا حسین نے اللہ کے آگے سر جھکایا تھا, یزید کے آگے نہیں جھکایا تھا. یہ ایک سازش ہے ہمارے ملک کے اندر اور عالمی سطح کی سازش ہے, کہ مذہبی طاقتوں کو کمزور کرنا, مذہبی مراکز کو کمزور کرنا, مذہبی عبادات کو کمزور کرنا, یہ دشمن کی کوشش ہے. عزاداری سے تو شہداء کا راستہ اس لیے روکا جا رہا ہے کہ مذہب کے بڑھتے ہوئے اثر و نفوذ کو روکا جائے, تاکہ مذہب طاقت نہ رہے اس ملک کے اندر, جو ہم کل چاہے وہ کر سکے اور کوئی رکاوٹ نہ رہے. ان سے ان کی مذہبی آئیڈینٹی چھین لے, ان کو جو بنا سکے, جو بنانا چاہتے وہ بنا سکے, ان کو لا دینیت کے رنگ میں رنگنا چاہے رنگ سکے. ان سے ان کی مذہبی آئیڈینٹی چھین لے. یہ پوری دنیا کے اندر بھی لوگوں مبارک وطن میں بھی ہو رہا ہے. لہذا مذہبی طاقتوں کو آپس میں لڑاؤ, مذہبی طبقات کو آپس میں لڑاؤ, تاکہ ان کی طاقت ٹوٹ جائے, یہ اکٹھے بیٹھ کر بھی مذہب کا دفاع نہ کر سکے. मैंने एक मीटिंग में मुफ्ती मुनीबुर रहमान साहब, मुफ्ती तकी उस्मानी साहब और मुफ्ती अनीफ जिलदरी साहब, साजिद मीर साहब, काफ़ी अहले सुन्नत भी अहले हदीस भी जो बंदी बरेलवी बाज़ उलमा मौजूद थे वहाँ, मैंने इन्हें कहा मौलाना साहेब ये जो मज़हब के हवाले से ये कानून साजी की आप लोग बातें करते हो और ये करते हो वो करते हो, जुलूस नहीं होने चाहिए, कल ये बात आप तक भी आएगी, फिर ये जुम्मा भी नहीं होगा, मदरसा भी नहीं होगा, तरावी भी नहीं होगी, कोई ईद मिलादुन नबी का जुलूस भी नहीं होगा, फिर हमें कहोगे आओ मिलकर लड़े मजहबी हकूक के लिए, फिर आपको आना पड़ेगा हमारे पास, मजहबी कुव्वतों को लड़ाओ एक दूसरे के खिलाफ, एक दूसरे के खिलाफ उभारो। ये जो माह मुहर्रम में हुआ था ये एक साजिश थी कि मजहबियों को मजहबियों से लड़ाओ, मुसलमानों को मौला हुसैन के मुकाबले में ले आओ, इतने फासले पैदा कर दो कि कल मिलकर बात भी ना कर सके आपस में। लिहाजा हमने मजहब इंसान से मोहब्बत सिखाता है, इंसानी से मोहब्बत सिखाता है, मजहब किसी बेगुनाह के कत्ल को, एक बंदे के कत्ल को तमाम इंसानों का कत्ल कहता है। मजहब कहता है कि तुम वजू कर रहे हो, कुत्ता मर रहा है प्यास से, उसको पानी पिलाओ, खुद तयम्मुम कर लो। मजहब अखलाक सलासा सिखाता है, इंसान बनाता है, मौला हुसैन के करीब ले जाता है, मौला अली के करीब लेके जाता है, रसूल पाक के करीब ले जाता है। जो उनके करीब चला जाए वो कातिल नहीं हो सकता, वो जालिम नहीं हो सकता, वो दहशतगर्द नहीं हो सकता। लिहाजा इस मुल्क के अंदर कोशिश हो रही है मजहब की ताकत को तोड़ दिया जाए। काम हो रहा है ड्रामों के जरिए, फिल्मों के जरिए, लिटरेचर के जरिए, फनून लतीफा के, पता नहीं क्या कुछ नहीं हो रहा, ये आपस में लड़ाना चाहते हैं। मैं पूरे पाकिस्तान के तमाम अदियान, तमाम अदियान, चाहे वो हिंदू मजहब हो, चाहे वो ईसाई मजहब हो, चाहे वो इस्लाम हो, चाहे वो कोई भी मजहब हो, हम सब मजहब इंसान को इंसानियत सिखाता है, इंसान को इंसानों से मोहब्बत सिखाता है, अदल सिखाता है, इंसाफ सिखाता है, सच्चाई सिखाता है, झूठ से नफरत सिखाता है, जुल्म से नफरत सिखाता है, अदल सिखाता है। लिहाजा हमारे आपस में जो पाकिस्तान में बसने वाले जितने भी मजाहिब हैं इनको आपस में मिलना चाहिए, बातचीत करनी चाहिए, ताकि दुश्मन इस मनसूबे को नाकाम बनाए। वो ना चर्च को ना देखना चाहता है, ना मंदिर को, ना मस्जिद को, ना मजार को, ना इमाम बारगाह को, ना मदरसे को, हर चीज को खत्म करना चाहते हैं। लिहाजा हमें दुश्मन को कामयाब नहीं होने देना। आशूरा आजादारी मजहब को ताकत देने का नाम है, मजहबी ताकत का नाम है, दीन की ताकत का नाम है। करबला दीन बचाया गया, करबला में दीन बचाया गया, करबला में आजादारी से दुशोदा दीन की ताकत का नाम है, दीन की पावर और कुदरत का नाम है। ये लोग जो आजादारी को कमजोर करना चाहते हैं, रोकना चाहते हैं, हकीकत में दीन की ताकत को और मजहब की ताकत को तोड़ना चाहते हैं, और हम ये कभी नहीं करने देंगे, नहीं करने देंगे। हमें नहीं, हम अपनी जाने दे देंगे। प्यार अली इसी रास्ते में चल रहा था, मजहब की ताकत तोड़ने वाले नादान, मैं क्या कहूं, ये जो थानों में एसएचओ वगैरह बैठे, शायद उनको इन साजिशों का ही ना पता हो, नादान है। जो डीपीओ सीपीओ पता नहीं कुछ मुताला भी करता है नहीं करता है, पढ़ता है नहीं पढ़ता है, मुझे नहीं पता। पाकिस्तान सर्जिकली का हम जगह पर वाक़ है, 5 अरब इंसानों की कनेक्टिविटी का हब है, गेटवे है, जो शिफ्ट ऑफ पावर फ्रॉम वेस्ट टू ईस्ट है, उसके लिए पाकिस्तान के अंदर ये जो हरकत करते हो ये नुकसान पहुंचा रहे हो, और अमरीका और इसराइल को फायदा पहुंचा रहे हो, हिंदुस्तान को फायदा पहुंचा रहे हो। लिहाजा हमने मजहब की ताकत नहीं तोड़ने देनी किसी को। मस्जिद एक मुकद्दस जगह है, इमाम बारगाह मुकद्दस है, मदरसा मुकद्दस है, जितनी भी इबादतगाह हैं, हमारे हिंदू भाइयों की इबादतगाह मुकद्दस है, हमारे सिख भाइयों की इबादतगाह मुकद्दस है, हमारे ईसाई भाइयों की इबादतगाह मुकद्दस है, वतन के अंदर है, मुकद्दस है, उनकी बेहरमती नहीं कर सकता कोई। हम इस दीन के कायल हैं जो ये कहते हैं तआलो इला कलमतिन सवाइन बैनना व बैनकुम अल्लाह नअबुद इल्लल्लाह, आओ है तमाम अदियान को बुलाओ, जो मुश्तरक आदर पर इकट्ठे हो जाओ, दोस्तों आज प्यार अली के नाम पर हम जमा है। प्यार अली इसी रास्ते पर चलने वाला था, इसी रास्ते पर चलने वाला था। वो जवानों का हीरो है, हमने इस रास्ते पर चलना है। मजलिस इबादत इसलिए बनाई, खुदा गवाह है, खुदा गवाह है। और अगर हमारा कोई सियासी हवाले से कहीं जाता भी है, वो अली इब्न यक्तीन की तरह जाता है, वो मजलूमों की नुसरत करने जाता है, किसी जालिम की हिमायत करने नहीं जाता। वगरना अगर जाता है तो हराम हो जाना, गुनाह आ जाना, सिर्फ और सिर्फ मजलूमों की नुसरत के लिए वहां जा सकता है, सिर्फ और सिर्फ यतीमान आले मोहम्मद की नुसरत के लिए वहां जा सकता है, मजलूमों के हकूक दिलाने के लिए वहां जा सकता है। अगर इक्तदार के शौक में, पावर के शौक में वहां जाते हैं, गुनाह है, हराम है, ऐसी जैसे तागूत के साथ बैठा हुआ। हमें इनके साथ बैठकर कोई खुदा को खुशी नहीं होती, ताफुन आता है, ताफुन। बाद औकात घर आकर दो रकत नमाज पढ़ दे, तौबा कर दे, खुदाया मजबूर है, माशरे का माहौल ऐसा है। बहुत से ऐसे लोगों से मिलना पड़ता है, बात करना पड़ती है, जिनसे दिल नहीं करता बात की जाए, जिनसे दिल नहीं करता बात की जाए, दिल नहीं करता उनके चेहरे पर आंखें हम डाले, नकाय डाले, मुल्की हालात से बात करनी पड़ती है, बुरे और ज्यादा बुरे के दरमियान फर्क करना पड़ता है। लिहाजा हमने इस रास्ते पे चलना है, हमने इंसानों को उनके हुकूक दिलवाने, हमने मजहब की हुरमत को कपास रखना है, मजहब के तकद्दस और कुदसियत को किसी को खराब नहीं करने देना, हमने यूनाइट करना है। आखिरी बात, इकट्ठे होने शिया सुन्नी सबने, जैसे मैंने पहले लिखा है, हम सब ने इकट्ठे होना है, किस लिए? ताकि इस वतन को गुलिस्तान बनाए। ये जो जहन्नम बना दी है इन्होंने, नफरतों की जहन्नम, नामने की जहन्नम, तकफीर की जहन्नम, दहशतगर्दी की जहन्नम, बेरोजगारी की जहन्नम, लाकानूनियत की जहन्नम, माशी इस्तेसाल की जहन्नम, हर किस्म की जहन्नम बना रखे उन्होंने हमारे वतन को। हमने इसके लिए उठना है और ये हमारा मोर्चा है, जहूर इमाम की जमीन आसाजी करने वालों का मोर्चा, ये वतन है, हमने इसके लिए उठना है। अरे इमाम जमान गवाह रहना, हम टुकड़े टुकड़े हो जाएंगे, हमारे बदन का जोड़ जोड़ टूट जाए, इस रास्ते में हम एक इंच भी पीछे नहीं हटेंगे और जरा बराबर भी मुतजलजल नहीं होंगे, जरा बराबर, जरा बराबर, जरा बराबर। हम अबू जर के पैरोकार हैं, हमारा रोल मॉडल अबू जर गफ्फारी है। हम बियाबानों और जंगलों में, इस धरती की रब्जाओं में मरना पसंद कर लेंगे, लेकिन जालिमों के साथ कभी कंप्रोमाइज नहीं करें। इस तरह के मुश्किल सफर है, कठिन सफर है, सब्र के जरिए, सब्र, सब्र वो है, सब्र के जरिए इंसान मुसीबतों पर गालिब आ जाता है, मुश्किलात पर गालिब आ जाता है, बहरानों पर गालिब आ जाता है। सब्र के जरिए इंसान बहरानों का और तूफानों का रुख मोड़ देता है, सब्र की ताकत। खुद कुरान ने कहा अगर तुम 20 साबिर हो तो 200 पर गालिब आ जाओ, अगर तुम थोड़े हो तुम ज्यादा पर गालिब आ जाओगे, अगर तुम साबिर हो। साबिर यानी साबित कदम, यानी जितना भी दबाव आए, जितना भी प्रेशर आए, टूटना नहीं, झुकना नहीं, साबित कदम रहना, सर बुलंद रखना उसके सामने, ये सब जो मुसीबतों और बलाओं पर होता है। और करबला वाले इस पहलू में भी हमारे लिए नमूना अमल है। असर आशूर तक जो सब्र था वो प्यास के सामने सब्र था, प्यास बिलाकर प्रेशर आता है इंसान, प्यास मुहासरे का दबाव था, प्यास थी, फिर अजीजों की शहादतें थी, मजलूमियत थी, ये सब्र था। इसके मुकाबले में सब्र, बेटे मारे जा रहे हैं सब्र, भाई मारे जा रहे हैं सब्र, अजीज मारे जा रहे हैं सब्र, भतीजे मारे जा रहे हैं सब्र, साथी मारे जा रहे हैं सब्र, ये सब्र था इन शहादतों के ऊपर, इन तलखियों के ऊपर। لیکن شام غریباں جو صبر تھا نا، پیار علی تو یقیناً علی اکبر کے پاس ہوگا. علی اکبر کی پھپھیوں کے لیے بڑا مشکل وقت آ گیا تھا، وہ صبر کس کے مقابلے میں تھا؟ ہائے صاحب، سب مر جاتے، فدا ہو جاتے، کسی نامحرم کی نگاہ میری شہزادی کے سر پہ نہ پڑتی. وہ صبر بڑا مشکل تھا. کس وقت میری شہزادی بیان کرتی ہے، میں در خیمہ پہ کھڑی تھی، تیرے بابا کا لاشا پامال ہو چکا تھا. خدا نہ کرے کوئی بیٹی اتنی مجبور ہو جائے کہ بابا کی شہادت کے بعد بابا کے جنازے پہ نہ جا سکے. میرے بابا کا لاشا پامال ہو چکا تھا، میں نے کیا دیکھا، یہ ظالم گھوڑوں پہ سوار ہمیں ہمارے خیموں کی طرف دوڑے، خیموں کی طرف دوڑے. اور شبر بلو نے بلند آواز سے کہا، ادخل الخیام وسرکو متعہم، تم سارے خیموں میں داخل ہو جاؤ، اب تمہیں روکنے والا کوئی نہیں بچا، اب نہ علی اکبر ہے نہ عباس ہے، کوئی نہیں بچا، اور جو لوٹ سکتے ہو لوٹ لو. یہ بچی کہتی ہے، ظالم خیموں میں داخل ہو گئے اور میں خیمہ سے باہر دوڑی، میں خیمہ سے باہر دوڑی. یا ایک ظالم نے نیزے کی انی سے میرے کمر پہ اس کو چبھویا، میں منہ کے بل گر گئی. یہ حسین کی بیٹی کہتی ہے، بے ہوش ہو گئی. جب مجھے ہوش ہویا میں نے کیا دیکھا، میری پھوپھی مجھے جگا رہی ہے، اٹھو میری بیٹی بیدار ہو جاؤ. جب میں بیدار ہوئی میں نے تڑپ کے کہا، پھوپھی اماں میری چادر کہاں گئی، مجھے چادر دے دیجیے. ان ظالموں نے خیموں میں داخل ہو کر نیزوں سے سیدانیوں کے سروں سے چادروں کو چھینا. عزیزوں، چادروں کے سامنے صبر کرنا بڑا مشکل ہے، چادروں کے تو ٹکڑے ہو جاتے، پھر خیموں کو آگ لگا دی، خیمے جل کے راکھ ہو گئے. جب اس بچی نے تڑپ کے کہا نا، پھپھی اماں میری چادر، تو بی بی تڑپ کے کہتی ہے، امت کے مصروں کے میری فاطمہ، اپنی پھپھی کے سر کو بھی دیکھ، تیری پھپھی کے سر پر بھی چادر نہیں بچی. اجرکم اللہ، میری شہزادی نے یتیموں کو جمع کیا، کچھ زندہ ملے، کچھ کی لاشیں اٹھا لائی. پھر اس کے بعد میرے چوتھے امام روایت کرتے ہیں، اور اس سے پہلے بی بی نے یتیموں کو تسلیاں دی، گھبراؤ نہیں، ڈرو نہیں. بی بیوں کو کہا، میں ہوں نا، میں زینب موجود ہوں نا، میں تمہارا خیال کروں گی. کوئی بچہ کہتا ہے، پھپھی اماں میرے کان زخمی ہو گئے، کوئی کہتا ہے میرے پاؤں میں کانٹے چبھ گئے، کوئی کہتا ہے پھپھی اماں میرے ظالموں نے مجھے تماچے مارے، کوئی کہتا ہے پھپھی اماں میرا بابا کہاں ہو گیا. عزیز و سادات کی یہ بی بی اور یتیم بچے جنگلوں اور بیابانوں میں رہنے کے عادی نہیں تھے، ان کے مدینے میں آباد گھر تھے. انہیں تسلی اور حوصلے دینے کے بعد میری شہزادی نے میرے چوتھے امام روایت کرتے ہیں، تیمم کیا بیٹھے بیٹھے اور قبلہ رخ ہو کر نماز شب شروع کی. کہتے ہیں کہ شب عاشور بھی تہجد کی نماز میری پھپھی نے پڑھی تھی، آج رات بھی پڑھ رہی ہے عزیزوں. لیکن ایک فرق ہے، امام کہتے ہیں کل رات کھڑے ہو کے پڑھی تھی، آج بیٹھ کے نماز شب پڑھ رہی، تھک گئی ہے میری شہزادی. آپ نے پیار علی کو دفن کیا، اس کو کفن دیا، غسل دیا، اس کے بچوں کا، گھر والوں کا، زوجہ کا خیال رکھا، اس کے باپ کو پرسا دیا. یہ بہتر کی ماتمدار ہے. اب نماز شب جب پڑھنے لگی ہے تو کیا حال ہے دوستو، کھڑی نہیں ہو سکتی، امت نے ایسا پرسا دیا. آئے علی کی بیٹی کھڑے ہو کے تہجد کی نماز نہیں پڑھ سکتی. میں نے تاریخ کی کتب میں پڑھا ہے، علی نے، مولا نے جنگ صفین میں لیلۃ الحریر برستے تیروں میں تہجد کی نماز پڑھی. عرض کروں گا، مولا مردوں کے لیے وضو کر کے برستے تیروں میں تہجد کی نماز پڑھنا آسان ہے، لیکن جب سر پہ چادر نہ ہو، سر زخمی ہو، قریب سینے میں یتیم بچے ہوں، عزیزوں کے بے گور و کفن لاشے ہوں، اے میرے ماں، اے میرے مولا، نماز شب پڑھنا بڑا مشکل ہے. عزیزوں، ایک مرتبہ میں نے حدیث کی کتب میں پڑھا کہ جب کوئی آدھی رات کے بعد نماز تہجد کے لیے اٹھتا ہے، جوان خدا ملائکہ کے سامنے فخر و مباحت کرتا ہے. میں کروں گا، میرے کریم رب مجھے بتانا، جب شام غریب آدھی رات کے بعد میری شہزادی کبھی بیٹھے رکوع کرتی تھی، کبھی سجدہ کرتی تھی، تو نے کس کس کے سامنے فخر و مباحت کی؟ یقیناً کہا گا، اے آدم، اے نوح، اے موسیٰ، ابراہیم، عیسیٰ، اے میرے 124,000 انبیاء، میری زینب کی نماز تہجد کو دیکھو. نماز شب پڑھتے وقت اب زینب صابرہ نہیں تھی شاکرہ تھی شاکرہ. اللہ لعنت اللہ علی القوم الظالمین وسیعلم الذین ظلموا ایہم انقلب ینقلبون. اللہم صلی علی محمد.